एक्सपर्ट्स, उसके अलावा कोई चीज़ उनको पसंद ही नहीं है। यानी मोहल्ले मोहल्ले 20 साल हम ईरान में रहे, हमने देखा है क्या उनके असरात थे जो पुराने ज़माने के थे, और बड़ी मुश्किल से अल्लाह ताला ने तौफीक दी कि आज वो कौम रात को शबे कदर के अमाल के लिए जाती, हम तो घंटा पर अमाल करके थक जाते हैं। मैं अपनी बात करता हूँ, जब हम शबे कदर के अमाल करने ईरान में जाते थे, चाहे कुम में चाहे तहरान में, वो रात को 9 बजे से बैठते थे अमाल करने के लिए, सुबह 3-4 एक मरतबा सहरी का टाइम हो गया, अमाल जा रहे थे, किसी को परवाह नहीं थी। और अल्लाह सुबहान तआला की अजीम जात से यही उम्मीद है कि हमारी छोटी छोटी दुआओं को ज़रूर कबूल करेगा, और जब उसने वादा किया है वो दुआनी अस्तजिब लकुम, तो फिर उस वादे को वो वफा ना करे इम्कान नहीं रखता। और जहाँ जहाँ मोमिनीन मोमिनात ने पिछली 3 शब-ए-क़द्रों में, पिछले 3 रातों में 19, 21 और 23 दुआएं की हैं, अल्लाह ताला से हम यही दुआ करते हैं कि उन सारी दुआओं को कबूल फरमाए और हमें उसकी इताअत के लिए राम कर दे, हमें अपने नफ्स पर काबू पाने की तौफीक अता फरमाए, और इस महीने को हमारे तरफ से बेहतरीन तरीके से कबूल फरमा दे, और इन तमाम मेहनतों के अजर के तौर पर ज़ुहर इमाम में ताजील फरमा दे। एक और दुरूद पढ़ दे मोहम्मद वाले मोहम्मद। एक वाज़ेह हकीकत है कि इस्लाम, हुकूमत इस्लामी के बगैर कंप्लीट नहीं है। ये कॉन्सेप्ट बिल्कुल 100% रिलीजियस कॉन्सेप्ट है, और इस्लाम ने ही ये कॉन्सेप्ट हमें दिया है कि इस्लाम उसी वक्त अपने पूरे इफेक्ट को जाहिर कर सकता है जब इस्लामी हुकूमत हो, और वो इस्लामी हुकूमत हो कि जो आइम्मे मासूमीन अलैहिस्सलाम के तरीक़ेकार और नक्शे कदम पर चलने वाली हो। अगर हम देखें, हमारा और अहले सुन्नत का एक बहुत बड़ा इख्तलाफ यही है, हम कहते हैं कि रसूल अकरम ने, दलील है हमारे पास, कोई शक नहीं हमारे अपने इस बात पर कि रसूल अकरम ने जो निज़ाम इस्लामी दिया था वो ये था कि मदीना में इस्लामी हुकूमत कायम की, और इस्लामी हुकूमत कायम करने के बाद इमामत के सिलसिले को रखा ही इसलिए था कि इस्लामी हुकूमत में एग्जीक्यूटिव पावर जो है आइम्मे मासूमीन अलैहिस्सलाम को दिए जाए। ये बहुत क्लियर है, वरना इमामत एक ऐसी पोस्ट रह जाती है जैसे बनी इसराइल के अंबिया। बनी इसराइल के अंबिया का काम यह था कि वो लोगों को दीन की तरफ बुलाएं, अच्छी बातें करें, इसीलिए रसूल अकरम की हदीस है, उलमा उम्मती अफ़ज़लु मिन अंबियाई बनी इसराइल, मेरी उम्मत के उलमा बनी इसराइल के अंबिया से बेहतर हैं। क्यों? इसलिए कि हमारी उम्मत के उलमा बनी इसराइल के अंबिया की तरह तबलीग भी करेंगे और साथ साथ दीनी फिक्र को अमली तौर पर मैदान में इजरा भी करेंगे। अगर रसूल अकरम को एज अ पोस्ट, रिसालत को एज अ पोस्ट देखें और रसूल अकरम को उस पोस्ट पर देखें, तो 3 जिम्मेदारियां रसूल अकरम पर थी जो उन्हें पूरी करनी थी। एक, दीन इस्लाम की तबलीग, या युन्नास ये दीन इस्लाम है, इन दीन इंदल्लाह इस्लाम, इसको अपनाओ, इस पर अमल पैरा हो, जो उन्होंने इकरा वाली आयत के नाजिल होने के बाद से काम शुरू कर दिया, पहले क्लोज रिलेटिव और उसके बाद फिर वसी पैमाने। जब तक मक्का में थे वो यही जिम्मेदारी अदा करते थे, बाकी 2 जिम्मेदारियां अदा नहीं की। जब मक्का से मदीना तशरीफ लाए हैं तब रसूल अकरम ने इस्लामिक स्टेट की बुनियाद डाली, और इस्लामिक स्टेट की बुनियाद डालने के बाद बाकायदा तौर पर रिस्पॉन्सिबिलिटीज को डिवाइड किया और खुद उस स्टेट के हेड बने और हुकूमत इस्लामी को चलाया। ये दूसरी जिम्मेदारी हो गई कि इस्लामिक गवर्नमेंट को हेड करें, लीड करें और उसको चलाएं। तीसरी जिम्मेदारी उनकी ये थी कि जहां पर भी कजावत, जुडिशरी मैटर्स आए, जस्टिस सिस्टम की बात आए, तो इस्लामिक जस्टिस सिस्टम को पूरी तरह से अडॉप्ट करें और अपनाएं, और प्रैक्टिकली उसकी मिसाल हमारे सामने है कि रसूल अकरम ने जहां पर दीन की तबलीग की वहां पर इस्लामिक हुकूमत को भी चलाया, وہیں پر جوڈیشری سسٹم کو بھی چلائے. اس طرح کی کوئی بھی حکومت عدل و انصاف دیے بغیر چل نہیں سکتی. جیسے کہ امیر محمد صلی اللہ علیہ وسلم نے فرمایا کہ کفر کے ساتھ حکومت چل سکتی ہے, ظلم کے ساتھ حکومت نہیں چل سکتی. اور جب اسلامک حکومت رہے گی یا نون اسلامک حکومت بھی ہو, اگر کچھ لوگ ساتھ رہتے ہیں تو اختلاف لا محالہ ہونا ہے اور ان اختلاف کا حل ڈھونڈنا ہے. اب رسول اکرم دنیا سے تشریف لے گئے, اگر ہم اہل سنت کے نظریے کو ایکسیپٹ کریں تو اس میں یہ ہے کہ رسول اکرم نے امت پہ چھوڑ دیا کہ وہ جو چاہے جس طرح چاہے اپنے لیے خلیفہ معین کرے اور اس کے بعد آگے بڑھائیں. میں نے چند رات پہلے اس بات کو کہا تھا, پھر ریپیٹ کرتا ہوں کہ اگر رسول اکرم نے امت پہ چھوڑ دیا تھا تو پھر امت کے لیے انسٹرکشنز ہوتے کہ تم اپنے درمیان میں سے خلیفہ سلیکٹ کرو, اس کا یہ سسٹم ہونا چاہیے. کیونکہ جو نماز میں وضو کے صحیح طریقے کو بتا کے جاتا ہے, جو حج کے ایک ایک عنصر کو بتا کے جاتا ہے, وہ یہ نہیں بتائے گا کہ اب میرے بعد, ہم کہتے چلیں اہل سنت والی بات صحیح بھی ہو جاتی ہے, تو میرے بعد تم خلیفہ کو سلیکٹ کرنا, یہ تمہارا سسٹم ہے, قرآن کی یہ آیت ہے اور میری حدیث ہے, اس کے مطابق عمل انجام دے دینا. اور امت اسی طرح سے کرتی, لیکن ہم دیکھتے ہیں کہ نہیں, ثقیفہ بنی ساعدہ میں کچھ مسلمان بیٹھتے ہیں, سارے بھی نہیں. اگر اجماع امت ہوتا تو پھر ہمارے لیے اختلاف کرنا بہت مشکل ہو جاتا اور بلکہ ہم 100% اپنے آپ کو غلط ہی سمجھنے لگتے. اجماع علماء نہیں ہے, اجماع امت نہیں تھی, امت کے کچھ لوگ وہاں پر بیٹھے اور انہوں نے ایک طریقے سے خلیفہ چن لیا. رائٹ اور رانگ نہیں ڈسکس کرنا, کیونکہ مجھے اصل تو میں خود کے سلسلے میں گفتگو کرنی, لیکن ایک کانسیپٹ ڈیولپ کرنا ہے کہ ہمارا کانسیپٹ ہونا کیا چاہیے. ختم ہوئی بات. ہمیں ثقیفہ کے لیے کہیں اہل سنت نے کوئی آیت قرآن نہیں سنائی, کوئی حدیث رسول نہیں سنائی کہ یہ ثقیفہ کا یہ قانون تھا, اس بنا پہ کیا گیا. چلیے ختم ہوئی بات. ہم کہتے ہیں وی آفیشلی ایکسیپٹ ثقیفہ ایز اے سسٹم فار میکنگ اے خلیفہ, رائٹ. تو پھر پہلے خلیفہ کے انتقال پہ اس نے سیکنڈ خلیفہ کو نومینیٹ کیوں کیا؟ یا پہلا سسٹم غلط تھا یا سیکنڈ سسٹم غلط تھا؟ سیکنڈ سسٹم کو بھی ہم کہتے ہیں کہ چلیں ٹھیک ہے, رسول اکرم نے دو لگا دیے تھے, یا اس طرح سے یا اس طرح سے. تو پھر تھرڈ سسٹم کیوں ڈیولپ کیا گیا کہ دوسرے خلیفہ جب دنیا سے جا رہے تھے تو انہوں نے 6 لوگوں کی کمیٹی بنائی, اور اس کمیٹی میں عبد الرحمن ابن عوف, اگر میں غلط نام غلط نہیں لے رہا, تو اس کو ویٹو پاور دیا گیا اور کہا گیا کہ اگر 3-3 ہو جاتے ہیں تو جہاں پر یہ عبد الرحمن ابن عوف ہے وہ سلیکٹ ہوگا, اور جہاں عبد الرحمن ابن عوف نہیں وہاں پر وہ سلیکٹ نہیں ہوگا. اور اس طرح سے ایک ایسی کمیٹی بنا دی گئی جس کو آج خود وہ بھی تعجب سے سوچتے ہیں کہ کمیٹی کیسی بنا دی گئی. وی فورگیٹ دیٹ. تو پھر چوتھا سسٹم آ گیا کہ وہاں پر تیسرے خلیفہ کو قتل کیا گیا, اور اس کے بعد لوگوں نے شور مچایا اور امام علی کو, امیر علیہ السلام کو خلیفہ بنا دیا. امام علی کی شہادت ہوئی, امام حسن علیہ السلام کو لوگوں نے خلیفہ بنا دیا. امام حسن علیہ السلام کی شہادت ہوئی تو امیر شام خلیفہ بن گیا, اور اس کے بعد تو پھر سلسلہ. اتفاقاً کوئی بھی ایک سسٹم آپ اس میں سے لے نہیں سکتے. آپ کا پہلے والا سسٹم صحیح تھا, دوسرے والا سسٹم تھا, تیسرے والا سسٹم, اور یہ خود ایک اعتراض کا باعث بن جاتا ہے کہ اسلامی حکومت کس بیس پہ چلتی. لیکن اب آئے ہم مکتب اہل بیت علیہ السلام کے نظریے سے. رسول اکرم نے 12 امام معین کر دیے, 12 خلیفہ معین کر دیے, مشخص کر دیے, اور اسی مشخص پیٹرن پہ ہر امام دوسرے امام کو ایڈاپٹ نامینیٹ کرتا تھا, اور رسول اکرم نے پہلے سے نام بتایا تھا. اگر رسول اکرم کے بعد امیر علیہ السلام کو حکومت مل جاتی تو امیر علیہ السلام وہی 3 ذمہ داریاں انجام دیتے, تبلیغ دین, حکومت چلانا, اور ساتھ ساتھ جسٹس کے سسٹم کو آگے بڑھانا. یہ 3 ہماری بیس ہیں جس پہ ہم بات کریں گے. یہ جو میں نے بات کہی کہ اسلام, اسلامی گورنمنٹ کے بغیر ایک ناقص دین رہے گا, اسلامک گورنمنٹ کے بغیر کامل دین نہیں رہے گا, اس کی وجہ یہ کہ اس, اگر جو لوگ توضیح المسائل سے آشنا ہے, توضیح المسائل کیا ہے؟ ایک کتاب ہے کہ جس میں اسلامک لاس کو ہر مجتہد جب اجتہاد کرتا ہے تو اسلامک لاس کو بیان کر دیتا ہے کہ اس حساب سے چلنا چاہیے. اگر آپ یہاں سے فارغ ہو کے بک شاپ پہ جائیے تو دیکھیں توزیع المسائل کو, تو توزیع المسائل آدھی وہ ہے کہ جو انسان کو اس کی عبادتوں کے بارے میں بتاتے, لیکن آدھی توزیع المسائل وہ ہے جو مارکیٹ کے لاس بتاتی ہے, جو حکومت کے لاس بتاتی ہے, جو جسٹس کے لاس بتاتی ہے, جو انہیریٹنس کے لاس بتاتی ہے. اور جب تک کہ اسلامک گورنمنٹ نہ ہو جسٹس سسٹم ہو ہی نہیں سکتا. اسلامک سسٹم نہ ہو تو اسلامک گورنمنٹ نہ ہو تو اسلام کا سوشل سیکیورٹی سسٹم اڈاپٹ نہیں کیا جا سکتا ہے اور اسلام ناقص رہے گا. ہم پہلے دن سے یہ بات واضح کر رہے ہیں کہ اسلام نے کوئی بھی عبادت پرسنل نہیں دی, اور ہمیشہ میں اس بات کو کہتا رہوں گا اور کہتا رہوں کہ کوئی بھی واجب مستحب عبادتیں پرسنل ہیں کہ تم کر لو. حتیٰ ہے کہ واجب سب کے سامنے کرو, مستحب چھپ کے کرو. اگر نافلہ پڑھنی ہے تو گھر میں پڑھ لو, واجب نماز مسجد میں جا کے پڑھو. واجب ساری واجبات جو ہیں وہ اجتماعی ہیں, انفرادی نہیں, پرسنل نہیں. نماز ہم نے پرسنل بنا لی, ورنہ ایکچوئل نماز جماعت کے ساتھ ہے. اگر نماز کی گفتگو یاد ہو تو ہم نے عرض کیا تھا کہ نماز جماعت کے ساتھ ہے, ایکسیپٹ کہ انسان نہ پڑھ سکے تو فرادہ پڑھ لے. اسی لیے آپ اذان دیتے ہیں حی علی الصلاح, حی علی الصلاح, حی علی الفلاح, حی علی الفلاح, قد اقامہ قد قامت الصلاح. یہ کس کو کہہ رہے ہیں؟ ایکچولی یہ تھا کہ سب ساتھ ہوگا, ایسی اسلامک سوسائٹی ہوگی جس میں ہر جگہ مسجد ہوگی, مسجد میں جاتے ہوئے لوگ گھبرائیں گے نہیں, ٹیررزم کا ڈر نہیں ہوگا, اور اس کے بعد نماز پڑھی جائے گی اور مسجد ہمارا سینٹر ہوگا. آگے ہم بڑھتے ہیں, آتے ہیں روزہ. میں نے بتایا روزہ اجتماعی عبادت ہے, انفرادی عبادت نہیں. چاند نظر آئے گا تب سے شروع کرو, چاند نظر آئے گا تب ختم کرو, ورنہ کوئی کہتا میں ونٹر میں رکھتا ہوں, کوئی کہتا میں سمر میں رکھتا ہوں, کوئی کہتا میں کبھی رکھتا ہوں. حتیٰ شروع اور اینڈ بھی ساتھ ہے, الگ نہیں. پھر فطرہ ایک ہی رات میں سب نے نکالنا ہے, بلینس آف ڈالرز, بلینس آف یوروز, بلینس آف روپیز ایک رات میں ہیں, چینج کرتے ہیں. حج پھر وہ ایک عبادت ہے جو سب کو ساتھ انجام دینی ہے. امر بالمعروف بھی اسی طرح سے, نہی منکر بھی اسی طرح سے, جہاد بھی اسی طرح. لیکن کیونکہ اسلامی حکومتیں ختم ہو گئیں اور اسلامی حکومت باقاعدہ طور پر نافذ نہیں ہو سکی, اس لیے یہ ظاہری عبادتیں ہیں لیکن اس کی اسپرٹ اس طرح سے ظاہر نہیں ہو سکتی ہے. اب ہم یہاں پر آ کے کہتے ہیں کہ اگر امام علیہ السلام ہوتے تو وہ حکومت چلاتے. غیبت کا زمانہ آ گیا تو کیا اب اسلامی حکومت کے چیپٹر کو کلوز کر دیا جانا چاہیے یا نہیں؟ اگر پاسبل ہو تو اسلامی حکومت قائم ہونی چاہیے, اس کے بغیر یہ قوانین اپلائی ہو ہی نہیں سکتے. جہاں بھی مسلمان رہیں وہاں پر ان کے لیے گورنمنٹ ہونی چاہیے جو اسلامک ہو. سو کالڈ, ظاہری طور پر اسلامک گورنمنٹ, سو کالڈ میں کہہ رہا ہوں, یہ سلطنت عثمانیہ کے فارم میں چل رہی تھی. 1800s کے تقریباً اینڈ تک ہمیں ملتا ہے کہ حکومت چل رہی تھی, اور آج بھی ہمارا فرض یہ بنتا ہے کہ ہم اپنی ساری الگ 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 محنتیں, کوئی میڈیا پہ, کوئی قرآن پہ, کوئی مدرسے پہ, کوئی اسکول پہ, جن جن چیزوں پہ کام کر رہے ہیں, ان سارے کاموں کی ڈائریکشن یہ ہونی چاہیے کہ ہمیں کوشش کرنی چاہیے کہ اسلامی حکومت قائم کریں. آپ کے ذہن میں سوال آئے گا مولانا اہل سنت یہاں میجورٹی میں, شیعہ میجورٹی میں نہیں ہے, وہ اپنی جگہ پر, لیکن ہمیں کوشش یہ کرنی ہے کہ اسلامی حکومت, اگر ہم اہل سنت کے ساتھ بیٹھ جائیں, اگر یہ سارے فساد نہ ہوتے جس کو میں بھی ظاہر کروں گا اور بیان کروں گا, تو آج کیا ہوتا ہے شیعہ اور سنی بیٹھتے کہ ٹھیک ہے یہ وہ لاز ہیں جو کامن اور ایکسیپٹیڈ ہیں, ان کو اپلائی کرو, باقی یہ لاز ان سے متعلق ہیں. ایران, جمہوری اسلامی ایران میں آج ہو رہا ہے کہ اہل سنت کے لیے ان کے پرسنل جو ان کی فکس لاز ہیں ان کو اپلائی کیا جا رہا ہے, اور جو اہل سنت کے علاقے ہیں, یہ سیستان بلوچستان کا پروونس ہے یا ابو شہر کا پروونس ہے, آپ جا کے دیکھ لیں, یہاں پر ان کے قاضی ہیں, ان کے امام جمعہ ہیں, وہ سب کچھ ہیں, پارلیمنٹ میں ان کی نمائندگی ہے, اور وہ یہ ساری خدمت انجام دے رہے. تو اسلام, اسلامی حکومت کا قائم ہے, اسلامی حکومت کے بغیر نہیں چل سکتا. اسلامی حکومت کو غیبت کے زمانے میں کون لیڈ کرے گا؟ ہمارے پاس تین چوائس. نمبر ایک, جو الیکشن میں کھڑا ہوا, دو چار کروڑ روپے خرچ کیا, الیکشن جیتا اور ہو گیا, دس فرسٹ چوائس, اٹ از دیئر. عقلی طور پر تو ہم کہہ سکتے ہیں, تو پوچھتا کہ جناب نمبرنگ میں अकली बाइंडिंग्स क्या है तो हम कहेंगे जीरो से लेके नाइन तक अगर आप ले लें तो उसके बाद कोई आपको और नया डिजिट नहीं मिल सकता है। जीरो से नाइन तक आप जीरो से नाइन के अलावा कोई नया डिजिट ढूंढने तो आप दुनिया के सबसे टॉप इंसान होंगे। जीरो भी बाद में पता चला कि जीरो होता है वरना नहीं पता। तो यहाँ पर भी हमारे पास अकली तौर पर तीन है, किसी को भी ले रहे हैं, तुम इलेक्शन में खड़े हो जाओ, तुम पैसा खर्च करो, तुम्हें सीट मिल जाए, तुम हुकूमत करो। नंबर दो, ये एक वो शख्स जो पढ़ा लिखा है, अच्छा शख्स है, समझ रखता है, दीन को भी एक हद तक समझता है, लेकिन पूरी तरह से दीन पर उसको उबूर नहीं है, दीन के लॉस को डेप्थ में नहीं जानता है, दीन की फिका को नहीं जानता है, एक चॉइस है। तीसरी चॉइस ये है कि लोग स्पेशलाइज करें दीनी मामलात में, जिसको हम मुश्तहिद कहते हैं। मुश्तहिद क्या है? दीनी लॉज में स्पेशलाइज करने वाला शख्स, वो स्पेशलाइज करे और उसके बाद दुनिया के पॉलिटिकल सिस्टम्स को भी स्टडी करे और उसके बाद अपने आप को लीडर के तौर पर प्रेजेंट करे। अगर इतने हों कि उनमें से सिलेक्ट करना पड़े या इलेक्ट करना पड़े तो इलेक्ट किया जाए, और इसका नाम हम रखते हैं हाकिम शरा, प्रेसिडेंट कह दें, प्राइम मिनिस्टर कह दें, हम कहते हैं इसको हाकिम शरा या वली फकीह, इसका नाम विलायत फकी का लफ्ज बहुत संगीन हो जाता है बाज़ मर्तबा, वली फकीह, हम कहते हैं हाकिम शरा। हर इलाके में हमारे लिए हाकिम शरा का होना ज़रूरी है, इसलिए कि जो इख्तलाफी मसाइल आते हैं उन इख्तलाफी मसाइल को हम इन कोर्ट्स में ले जाके सॉल्व कराएंगे तो ये इस्लामी तरीके से सॉल्व नहीं होंगे। हत्ता बाज़ जगहों पे मना किया गया है कि जहाँ तक हो सके इन कोर्ट्स को अवॉइड करो, इसलिए कि इस्लामिक कानून के मुताबिक कोर्ट्स नहीं है। ये अलग बात है कि आपका एक हक फंसा हुआ है और आप इन कोर्ट्स में जाने के बगैर वो हक हासिल कर ही नहीं सकते, दैट्स अ डिफरेंट पॉइंट। लेकिन अगर दो मोमिन के दरमियान इख्तलाफ, देखें डॉक्टर समावी तेजानी अपनी किताब में एग्जाम्पल देते हैं कि मैं जब ढूंढता ढूंढता घूमता घूमता इराक पहुंचा और नजर पहुंचा तो वहां पर एक शख्सियत का पता चला जिसका नाम था शहीद बाकर असद रहमतुल्लाह अलैह। तो उनसे मुलाकात के लिए गए तो मैंने देखा दो फैमिलीज आई हुई हैं, तो मैंने बातों बातों में पूछा कि ये लोग यहाँ क्यों आते हैं, तो उन्होंने बताया कि ये आते हैं ताकि अपने इख्तलाफात यहाँ सॉल्व करें। मैंने मैं देख सकता हूँ किस तरह से होता है, कहा देखिए, तो उन्होंने देखा कि दोनों के रीजनिंग सुनी, सबूत मांगा, उन्होंने फैसला दिया, दोनों फैमिलीज खुश खुश फैसला लेकर चली गई कि हमें पता चल गया। ये हमारे यहाँ सिस्टम है और इसी सिस्टम के मुताबिक हमें बढ़ना चाहिए। अल्हम्दुलिल्लाह यहाँ पर भी, पाकिस्तान में भी, कराची में भी अब उलमा उस लेवल के हैं जो इन जिम्मेदारी को अंजाम दे रहे हैं, मराज तकलीद उनको इजाजत देते हैं। जिस दीनी आलिम, जिस आलिम दीन या दीनी तालिब इल्म के पास, देखें खुम्स के इजाजे हमारे यहाँ थोड़ा सा कन्फ्यूज करने वाले हैं। दो तरह के इजाजे होते हैं, एक खुम्स का इजाजा होता है, एक उमूर हिजबिया, आई रिपीट, उमूर हिजबिया। खुम्स का इजाजा हर वो मोमिन के जो मर्जे को लिखे और मर्जे को भरोसा आ जाए उनको दे सकता है। नंबर वन, आप अपने खुम्स के मैटर्स को डील कीजिए, जहां चाहे खर्च करें, जिस तरह से प्रायोरिटी दे देते हैं वो, या मसलन इस शहर के कोई अच्छे दीनदार लोग हों उनको इजाजत देते हैं कि आप अथॉरिटी हैं, खुम्स कलेक्ट कर लीजिए और खुम्स को जहां यहां खर्च कर दीजिए, वो प्रायोरिटी बता देते हैं। लेकिन जो उलमाए दीन होते हैं उनको इजाजत मिलती है, उसका नाम है उमूर हिजबिया। उमूर हिजबिया का एक पार्ट ये है कि खुम्स भी कलेक्ट कर सकता है। खुम्स अगर कोई कैलकुलेट करने आया है उसको नहीं मालूम, एक शख्स आता है, आज पहले दिन में खुम्स का पता चला है, मुझे कैलकुलेट करना है। अब उनसे कहते हैं तुमने कितने साल से बिजनेस किया, 20 साल से किया, 30 साल से किया। अब जब उनसे कहते हैं हर साल तुम्हारी बचत कितनी थी, वो कहते मेरे पास तो अकाउंट ही नहीं, मैं क्या करूं, तो क्या ये जहन्नम में जाएगा? नहीं हो सकता है, अल्लाह ताला ने किसी के लिए भी रास्ता ब्लॉक नहीं किया। यहाँ पर इस उमूर हिजबिया में इजाजत होती है कि मुसालेहा किया जा सकता है। बाद मतलब मुसाले की बड़ी गलत डेफिनेशन बाद लोगों को पता चली, उस वजह से बाद फोन करते हैं पूछते हैं, नहीं मौलाना मुसाले का मतलब है किसी के 2-4 करोड़ रुपए खुम्स वाजिब हों, वो आपको 10-20 लाख दे के बाकी माफ करा सकते हैं, नहीं, इट्स नॉट लाइक दैट। मुसाले का मतलब ये है कि एक इंसान कोशिश कर रहा है सिंसियरली, लेकिन अब उसके आगे उसको नहीं पता चल रहा है कि क्या करे, तो इसे हम कहते हैं मुसालेहा। कि इस हद तक तुमने कोशिश कर ली, इसके बाद से तुम, अगर तुमको याद आए तो ओके, नहीं याद आए तो तुम जिम्मेदार नहीं हो, क्यों, आउट ऑफ द क्लीन हार्ट ये कोशिश कर रहे हैं। उमूर हिजबिया की अथॉरिटीज में से उमूर हिजबिया की अथॉरिटी एक्चुअली हाकिम शरा की अथॉरिटी होती है। तो आप कभी भी किसी आलिम दीन से पूछे तो उनसे ना पूछे खुम्स का इजाजा है नहीं, आप उनसे पूछे आपके पास इजाजा है या नहीं, اجازہ خمس کا ہو سکتا ہے، عمر حجریہ کا ہو سکتا ہے، اجتہاد کا ہو سکتا ہے، اور روایت کے کوٹ کرنے کا ہو سکتا ہے. امام علیہ السلام کے زمانے سے راوی آتے گئے آتے گئے آتے گئے، اور غیبت کے زمانے میں علماء یہ چین چلتی، مثلا میں اپنے استاد سے، میرے استاد میرے استاد سے، اس طرح سے حدیث کوٹ کرنے کی اجازت رکھتے ہیں. جیسے مجھے میرے استاد آیت اللہ معرفت نے یہ اجازت دی ہوئی کہ میں ان کے ریفرنس سے حدیث کو کوٹ کر سکتا ہوں، جس حدیث کو انہوں نے کوٹ کیا ہے اس حدیث کو میں کوٹ کر سکتا ہوں کہہ کے اتھارٹی کے ساتھ. بہرحال بہت دور چلا جا رہا ہوں اپنے ڈسکشن سے. جب غیبت کا زمانہ ہے تو مرجع تقلید یا حاکم شرع اپنی ڈیوٹی پوری کرتا ہے، اور اس کے ساتھ ساتھ ہم اپنے اپنے علاقوں میں ایسے علماء پاتے ہیں کہ جن کے پاس امور حزبیہ کے اجازے ہوتے ہیں، اور وہ فیملی ریلیشنز کے مسائل، طلاق کے مسائل اور جو اختلافی مسائل ہوتے ہیں ان کو سالو کر سکتے ہیں. جہاں پر اتھارٹی یوز کرنی وہ اتھارٹی یوز کر سکتے ہیں اور سوسائٹی کے پرابلمس کو سالو کر. مثال کے طور پر ایک فیملی میں شوہر مطلب والد کا انتقال ہوا، بچے نابالغ ہیں. اب یہاں پر بچوں کے مسائل کو کون سالو کرے گا؟ اگر ولی ہے تو ولی سالو کرے گا، نہیں ہے تو حاکم شرع. یہ وہ ڈیوٹیز ہیں انجام دے. تو اسلام میں یہ سسٹم بنایا، اور ہمارے ہاں اللہ کے فضل سے یہ احسان ہے کہ غیبت کے زمانے میں ڈے ون سے لے کے آج تک چین ہے. اگر آپ کو چین کی نام کی لسٹ چاہیے تو آیت اللہ سید ابن حسن نجفی صاحب نے کتاب لکھی ہے اجتہاد اور تقلید، اور میرے خیال میں ہمارے بک سٹور پہ یہ اویلیبل ہے. اس میں پوری چین آپ کو ملے گی کہ غیبت کے زمانے سے لے کے 320 سن سے لے کے آج تک کنٹینیوس آپ کو اس میں ایک ٹائم میں چار مل سکتے ہیں، لیکن کوئی ایسا ٹائم نہیں ملے گا جب آپ کا کوئی مرجع تقلید نہ ہو. اور یہ تقلید اور مرجع کا سلسلہ نیا نہیں. یہاں پر ہم آگے بات کرتے ہیں کہ اصل مرجع تقلید اور حاکم شرع کی ڈیوٹی یہ تھی کہ اسلامی حکومت قائم کرے. پہلے بھی لوگوں نے ٹرائی کی ہے، ایون انڈیا سب کانٹیننٹ میں مشہور ہے کہ بعض مجتہدین ایسے گزرے ہیں کہ جنہوں نے حیدرآباد، دکن میں، دوسری جگہوں پر حکومت قائم کی ہے. پھر حالات بدلے اور سسٹم بدلے، اس کی وجہ سے حکومتیں ختم ہو گئیں. دکن کی حکومت میں مشہور تھا، اور وہ سلسلہ جو سب کانٹیننٹ میں مرجعیت کا چل رہا تھا وہ سلسلہ آیت اللہ العظمیٰ نقنسا پہ جا کے ختم ہوتا ہے. نقنسا کے ساتھ بڑی زیادتی ہوئی ہے، اور آپ سوچ نہیں سکتے کہ نقنسا اس سلسلے کی کڑی تھے جو آخر نقنسا باقاعدہ مرجعیت کے لیول کے شخص تھے. لیکن چونکہ ہمارے ایک تصور بنا ہوا ہے کہ مرجع یا ایران میں ہوگا یا عراق میں ہوگا. میں جب قم میں پڑھتا تھا اس زمانے مجھے یاد ہے کہ نجف کے علماء جو قم میں آئے تھے، بات ہوتی تھی تو کہتے تھے کہ آپ کے نقن صاحب کے نوٹس جب پہنچتے تھے، لیکچرز پہنچتے تھے نجف، تو لوگ پوچھتے تھے کہ یہ کتنا پڑھا لکھا شخص ہے، وہاں بیٹھا کیا کر رہا ہے. لیکن کیا سازش اس طرح سے کہ اتنی بڑی شخصیت کو گرا دو، یہ بہت بڑا پرابلم. علماء ویسے بھی کم ہوتے ہیں سوسائٹی میں، لیکن کسی نہ کسی طرح، معصوم کوئی نہیں یہ بات آپ یاد رکھ لیجیے، لیکن کسی نہ کسی طرح سے ہمیشہ کوئی ایسا پوائنٹ نکالا جاتا ہے کہ اس عالم دین کو گرا دیا جائے. ہوا کیا، بہت ہی شارٹ میں کر دوں تاکہ اس پہ تھوڑی سی ریسرچ ہو اور آپ کو پتا چلے، اور ہندوستان کے کچھ سینئر علماء ہیں انہوں نے ایک کام کیا. انہوں نے کہا کہ جب انڈیا میں تبرہ ایجیٹیشن شروع ہوا، اور تبرہ ایجیٹیشن کا نتیجہ نکلا کہ اس زمانے کے علماء، ظاہراً سید محمد دہلوی صاحب اعلی اللہ مقام، اگر نام میں میری تھوڑی سی غلطی ہو رہی تو میری اصلاح کر دیجیے گا بعد میں، انہوں نے جب تبرہ ایجیٹیشن بلایا اور لوگوں کو جمع کیا تو تھاؤزنڈز اینڈ تھاؤزنڈز آف لوگ وہاں جمع ہوئے. انقلاب اسلامی ایران سے پہلے ہمارے یہاں ولایت فقیہ کا پورا سسٹم ڈیولپ ہو چکا تھا. تبرہ ایجیٹیشن پہ برٹشر سمجھ گئے کہ اگر یہ جو طاقت ہے، کون سی طاقت ہے، مرجع تقلید کی، ولی فقیہ کی، یہ طاقت اگر باقی رہی تو یہ ہمارے لیے مصیبت کرے گی، تبرہ ایجوکیشن سے پرابلمس شروع ہونا شروع ہو گئیں، پرابلمس شروع ہو گئیں. اور وہاں سے انہوں نے کیا کہ جب یہ آیت اللہ عراق جا کر وہاں کے علماء اور مراجع سے مشورہ لے کر واپس آئے ہیں، تو ان کے خلاف ایسی بات اڑا دی کہ جس کے بعد سے لوگ ان کے پاس آنا جانا ہی بند ہو گئے. لیکن بات اڑانا بہت آسان ہے، آپ خود سوچ سکتے ہیں کہ کسی پرسنلی کو گرانا ہو، آپ سے سنا ہے کر کے ایک بات کر دیجیے، ختم ہو گئی وہ بات. وہ ایسی آگ پھیلتی ہے کہ بات تبھی کا ہے، غیبت مت کرو، تہمت مت لگاؤ. اسی اور اسی سلسلے کے ساتھ جو اس کے بعد کے مراجع تھے، مجتہد تھے، وہ سب آہستہ آہستہ جب نقن صاحب اتنے مضبوط ہیں اللہ مقام ہو تو ان پہ پتہ ہے نقن صاحب پہ الزام کیا تھا. ہمارا فرض ہے ایسے علماء کا دفاع کر. نقن صاحب کی کتاب ہے شہید انسانیت, اس کتاب میں انہوں نے یہ کوٹ کیا ہے, اپنا عقیدہ نہیں دیا, یہ کوٹ کیا ہے کہ فلاں آتھر نے اپنی کتاب میں یہ لکھا ہے کہ شب عاشور کربلا میں پانی تھا. انہوں نے اپنا نظریہ نہیں دیا, انہوں نے کہا کہ یہ مسئلہ ہے, کچھ لوگوں نے یہ لکھا ہے, ان میں سے یہ ہیں یہ ہیں یہ ہیں. آپ تعجب کریں گے, وہ شخص جس نے لکھا ہے وہ زندہ تھا, اس کو کسی نے کچھ نہیں کہا. اور نقن صاحب کے لیے کفر کے اور دوسرے فتوے دیے جانے لگے, اور جو نقن صاحب کے ساتھی تھے ان کو باقاعدہ ایک ساتھی کو 21 رمضان کو مسجد میں قتل کیا گیا کہ تو نقن کا فالوور ہے. اور اس طرح سے جو علماء کی ایک ہیبت تھی, شان تھی, شوکت تھی, وہ ختم کر دی گئی. اس لیے ہم یہاں پر تو پیچھے رہ گئے. لیکن اللہ سبحانہ تعالیٰ نے ایران میں امام خمینی رحمۃ اللہ علیہ کو وہ عزت دی تو انہوں نے ایک اسلامی حکومت قائم کر لی. اس اسلامی حکومت قائم کرنے کے بعد میں یہ نہیں کہہ سکتا کہ اسلامی حکومت 100% اسلامک تھی اور سب کچھ صحیح تھا, نہیں, پرابلمز رہی. لیکن ہم ہمیشہ پرابلمز کو دیکھتے ہیں, جو اس کے پازیٹیو افیکٹ ہیں اس کو نہیں دیکھتے. وہ قوم کے جو شراب, نائٹ کلبس, منی اسکرٹس, اس کے علاوہ کوئی چیز ان کو پسند ہی نہیں. یعنی محلے محلے 20 سال ہم ایران میں رہے, ہم نے دیکھا ہے کیا ان کے اثرات تھے جو پرانے زمانے کے تھے. اور بڑی مشکل سے اللہ تعالیٰ نے توفیق دی کہ آج وہ قوم رات کو شب قدر کے اعمال کے لیے جاتی, ہم تو گھنٹہ پر اعمال کر کے تھک جاتے. میں اپنی بات کرتا ہوں, جب ہم شب قدر کے اعمال کرنے ایران میں جاتے تھے, چاہے قم میں چاہے تہران میں, وہ رات کو 9 بجے سے بیٹھتے تھے اعمال کرنے کے لیے. صبح 3-4 ایک مرتبہ سحری کا ٹائم ہو گیا, اعمال جا رہے تھے, کسی کو پرواہ نہیں تھی, اور ہم اوپر نیچے ہو رہے تھے. یعنی اللہ تعالیٰ جب مزاج بدلواتا ہے, ان اللہ لا یغیر ما بقوم حتى یغیروا ما بانفسهم, جب تک تم خود اپنے لیے تبدیلی نہیں جاؤ گے اللہ تعالیٰ تبدیلی نہیں کرے گا. اور وہ کہ جہاں شراب اور نائٹ کلب اور یہ سب چیزیں اتنی کامن تھیں, ایک ایسا انقلاب آیا کہ جوان وہاں پر جان فدا کرنے کو اپنے لیے فخر سمجھتا تھا. اور میں اپنے ایک شہید دوست کا واقعہ ہمیشہ سناتا ہوں تاکہ اس کو زندہ کروں, اس لیے کہ یہی وہ دن تھے جب اس سے میری میں ماہ رجب میں گیا تھا ایران پڑھنے کے لیے, اور ماہ رمضان کی راتیں آئیں تو ہمارے مدرسے میں وہ روتا تھا, دعائیں جو ہوتی تھیں بڑا روتا تھا, گریا کرتا تھا. اور واقعہ میں نے انہیں سے سیکھا, سب دوستوں سے. تو ایک بار میری جب اعمال شب قدر وغیرہ ختم ہوئے, ایک بار مجھے بڑا دل میں اس سے پوچھوں کہ تم لوگ روتے کیوں ہیں, مجھے رونا بڑا تعجب آتا دعا میں, کہ ایسی کیا بات ہے, رونے کی کیا بات, ہو سکتا آپ میں سے بھی آدموں کا سوال آتا ہوں, تم اتنے روتے کیوں ہیں؟ کہ چھوڑو تم کو کیا پتا, میری ٹوٹی پھوٹی فارسی تھی, بہت میں نے اس کو مجبور کیا. تو کہنے لگا اصل میں ہم لوگ 5 دوست تھے جو مہاد جنگ پہ جاتے تھے, ہمارے مدرسے کے بھی لڑکے جاتے تھے 18 سال سے اوپر والے. ہم 5 دوستوں میں سے 4 شہید ہو گئے, میں زندہ بچ کے آ گیا. اینڈ یو وونٹ بلیو, وہ تہران کے بلینئر کا بیٹا تھا. وہ ایسا بلینئر تھا کہ جو ہمارا پورا مدرسہ جو وہ چلاتا تھا, اور اس کے لیے وہ ایک بہت ہی چھوٹی چیز تھی. وہ بیٹا بجائے اس کے بزنس کے لیے جائے, وہ بیٹا علم دین کے لیے آیا ہوا تھا. کہ نہیں میں علم دین پڑھوں گا, ہمارے ابھی کانسیپٹ ڈیولپ ہونے میں ٹائم لگے گا انشاءاللہ. جو ہماری نئی نسل ہے وہ اپنی اولادوں کو علم دین کے لیے بھیجے گی تاکہ ہمارے پڑھے لکھے علماء آئیں, اور آج نئی نسل کے سوال کے جواب نہ ہم نہیں دے سکیں, اتنے پڑھے لکھے علماء آئیں کہ ان کے جوابات وہ دے سکیں اور ان کو قانع کریں تاکہ ریزننگ کے ساتھ دین میں آئیں. یہ لڑکا کہتا ہے کہ میرے 4 دوست شہید ہو گئے, ان کو شہادت مل گئی, مجھے شہادت نہیں ملی. اٹ مینس میرے اندر کوئی کمی تھی, یہ شرابی معاشرہ اور یہ دیندار لڑکا, میرے اندر کوئی کمی تھی جو اس کی معافی مجھے مانگنی ہے اور مجھے شہید ہونا ہے. آئی واز شاکڈ, اس نے میری تھنکنگ کو بالکل چینج کیا. اور اس کے بعد ماہ رمضان کی آخری تاریخ تھی, 29 رمضان تھی ظاہر, اور وہ خدا حافظی کر کے ماس پہ گیا, 6 دن بعد اس کا لاش آیا اور شہید ہو چکا تھا. اب دیکھیں انسان معرفت کے کچھ کس لیول پہ پہنچ جاتا ہے کہ اب وہ زندہ رہنے کو پسند نہیں کرتا, وہ شہادت کو پسند کرتا ہے. یہ ہمارے لیے بھی ہونا چاہیے. وَقَتْلًا فِي سَبِيلِكَ فَوَفِّقْ لَنَا, صرف عربی کا جملہ نہیں ہے جو ہم پڑھ رہے ہیں, بلکہ وہ جذبہ ہے جو ہمارے اندر ابھرنا چاہیے. پالنے والے تیری راہ میں ہمیں شہید ہونے کی توفیق عطا. تو اسلامی حکومت قائم ہوئی اور اسلامی حکومت ہونی چاہیے. अब हम आते हैं इस बात की तरफ, यही कॉन्सेप्ट ज़ायनिस्म में भी है। ज़ायनिज्म में क्या कॉन्सेप्ट है कि हमारी हुकूमत होनी चाहिए और पूरी दुनिया पे हमारी हुकूमत होनी चाहिए। इस कॉन्सेप्ट को लेकर उन्होंने पहले कोशिश की कि ज़ायनिस्ट हुकूमत अफ्रीका में कायम करें, खासकर युगांडा वगैरह की तरफ। देखा कि वो तो दुनिया के कोने पर है, हमें ऐसी जगह बनाना है जो दुनिया का सेंटर हो, मरकज हो। तकरीबन 1890 के करीब की बात है जब उन्होंने तय किया कि हम यहाँ पर फलस्तीन में अपनी हुकूमत कायम करें। और तकरीबन वर्ल्ड वॉर वन पे उन्होंने अपने इन प्रोग्राम्स को, वर्ल्ड वॉर वन अपनी हो रही थी और यहाँ पर इन्होंने अपने प्रोग्राम बनाना शुरू कर दिए। सल्तनत उस्मानिया को ख़त्म किया गया और फलस्तीन जो कि सल्तनत उस्मानिया का एक हिस्सा था उसको सल्तनत उस्मानिया से ख़त्म किया गया। ब्रिटिशर्स, फ्रेंच और कुछ और नेशंस ने मिलकर अरबों को जो अब बैठे हुकूमत कर रहे हैं, चाहे वो किसी भी मुल्क की हुकूमत ले लें, सऊदी हुकूमत ले लें, आले सऊद ले लें, या इराक के ले लें, या दूसरे बहरीन वगैरह की हुकूमत ले लें, इन लोगों को इन्होंने ये लालच दी कि इन तुर्कों को, देखें नेशनलिज्म को उन्होंने हवा दी, इन तुर्कों को निकाल दो और तुम यहाँ पर अपनी हुकूमत कायम कर लो, हम तुम्हारा साथ देते हैं। किसको? अरब मुसलमानों। अरब मुसलमानों ने बात मान ली और वहाँ पर अपनी हुकूमत कायम की, फलस्तीन उनके हाथ में आ गया। पीछे से साजिश क्या चल रही थी? पीछे से साजिश ये चल रही थी कि अब जब इन्होंने फलस्तीन पूरी अपनी बना ली हुकूमत और अरब मुसलमान मेजॉरिटी में, हमें ये करना है कि इसी जगह पे यरूशलम में अपनी हुकूमत का मरकज बनाना है। इसके लिए क्या किया जाए? उन्होंने फलस्तीनियों को अय्याशी में डाल दिया, उनकी ज़मीनें महंगी खरीदना शुरू कर दी। अब जो ज़मीन मिसाल के तौर पर यहाँ पर फेज़ 9 फेज़ 10 में 10 लाख की, वो अगर 1 करोड़ में बिकना शुरू हो जाए तो हर कोई बोलेगा मेरी भी खरीद लो। मेरी बिल्कुल एक प्लान कोशिश की और वर्ल्ड वॉर टू के तकरीबन एंड होने पे, जिसको 1948 कहते हैं, एकदम से वो लोग उठ के ऐलान करते हैं, बहुत सी चीज़ें मैंने हर्ष कर दी कि हमने अपनी गवर्नमेंट यहाँ बना ली है, 7 लाख फलस्तीनियों को अपने मुल्क से बाहर कर दिया। और कोई इजिप्ट की तरफ भागे हैं, कोई लबनान की तरफ भागे हैं और कोई जो इस तरफ फलस्तीन का बाकी इलाका था उसमें आ गए, जो गजा की स्ट्रिप्स हैं सारी चीज़ें। और यूनाइटेड नेशंस में पूरा प्रेशर डाला गया। किसने काम किया? ब्रिटिशर्स ने। क्वीन ने एक खास, वो इस वक्त मेरे जहन में याद नहीं वो कौन सा एक कॉन्ट्रैक्ट तो साइन किया था जिसके बेसिस पे तय ये हुआ था कि एक ज़ायनिस्ट हुकूमत बनाई जाएगी। क्यों बनानी थी ब्रिटिशर्स को और ये यूरोपियन कंट्रीज को ज़ायनिस्ट हुकूमत बनाने में क्या था? उन्होंने देखा कि ये यहूदी जो हैं, यहूदी भी दो किस्म के हैं, एक ज़ायनिस्ट यहूदी, एक नॉर्मल यहूदी हैं। हज़रत मूसा अलैहिस्सलाम के ज़माने से बनी इसराइल जो हैं, के बाद से बनी इसराइल दो हिस्सों में तकसीम हो गए थे। एक हिस्सा उन बनी इसराइल वालों का था जो हज़रत मूसा अलैहिस्सलाम को अल्लाह का नबी और अल्लाह की तरफ से किताब लाने वाला समझते थे, और एक दूसरा थे वो कहते थे जादूगर था आगे और उसने एक चीज़ चलाई, चलो हम भी उसी के उस पर चलाते हैं, उसको नबी नहीं। ये ज़ायनिस्ट उसकी बहुत है। वरना आप देखते हैं बहुत से यहूदी ऐसे हैं न्यूयॉर्क में हैं, तेहरान में हैं, दूसरी जगहों पर हैं, जो कहते हैं कि ये ज़ायनिज़्म गलत है और हम इसके मुखालिफ हैं, मुकाबले पर हैं। ये पूरी अपनी उनकी कहानी। इन ज़ायनिस्ट ने मुसलमानों को वहाँ से निकाल दिया। ब्रिटिशर्स और यूरोपियन कंट्रीज ने क्यों सपोर्ट किया कि ये अपनी एक हुकूमत बना लें ताकि ये लोग वहाँ पर, क्योंकि उन्होंने देखा कि ये जिस शहर में आते हैं वहाँ पर कंट्रोल लेना शुरू कर देते हैं। देखें खोजा कम्युनिटी की एक मिसाल देता हूँ वो तासुब के बगैर, जहाँ जाते हैं, मैं तो बराबर घूमता रहा हूँ, जहाँ जाते 20-25 फैमिलीज बन जैसी होती हैं, अपना सेंटर बनाना शुरू करते हैं, वो अपना मदरसा बनाना शुरू करते हैं, ऐसा ऐसा मस्जिद बन जाती है, लोग आना शुरू कर देते हैं और वो एक सेंटर पूरा मस्जिद के तौर पे बन जाता है। इस वक्त टोरंटो का जो बेव्यू जाफरिया इस्लामिक सेंटर है वो एक छोटा सा प्लॉट था, ऐसा ऐसा बढ़ते बढ़ते आज मुहर्रम की मजलिस है। मुझे याद है जब मैं एक अशरा पढ़ने गया था 4 या 5 साल पहले तो 10,000 का मजमा उस सेंटर में होता था, जबकि चंद लोगों ने शुरू किया। ज़ायनिस्ट जो हैं या यहूदी जो ये लॉबी है, इनकी आदत ये कि जहाँ पर भी जाते थे नफूस पैदा करना शुरू करते थे और टॉप लेवल से बैठना शुरू कर देते थे। अब जाहिर है कि इफ़ यू आर इमिग्रेंट, यू आर एजुकेटेड और तुम्हारे अंदर एक टैलेंट है तो तुम खुद ब खुद ऊपर आ जाओ। इन्होंने अंदाज़ा, क्रिश्चियन से अंदाज़ा लगाया कि ये अगर हमारे दरमियान में आते गए तो हर जगह पर मेजोरिटी क्रिश्चियंस की होगी, हुकूमत یہودیوں کی ہوگی. انہوں نے مل کے فیصلہ کیا کہ ہم ایک ایسی جگہ ان کو دے دیتے ہیں, وہیں پر یہ لوگ پلے بڑھیں سب کچھ کریں. بجائے اس کے دیکھیں ہولوکاسٹ کا بھی جو مسئلہ اور احمد نژاد نے اٹھایا وہ یہی ہے کہ ہولوکاسٹ کے پروفس تو لا کے دو, اس پہ ریسرچ تو کرنے دو. کیوں ہولوکاسٹ پہ ریسرچ بین ہے؟ ایک آسٹرین نیشنل کو ابھی چند سال سزا صرف اس بات پہ ہوئی کہ اس نے ہولوکاسٹ میں کے بارے میں اپنے شکوک و شبہات ظاہر کیے تھے. یہ تو فیکٹ, لیٹ پیپل کم آؤٹ, بولنے دو. لیکن نہیں, ایک چیز ثابت ہو چکی ہے, جرمنی میں اگر آپ جا کے صرف کہہ دیں کہ ہولوکاسٹ فالس چیز ہے, اسے اب آپ کو سزا ہو جائے گی. کیوں؟ اس لیے کہ ایک چیز بنائی گئی, ہٹلر کے امیج کو خراب کیا گیا. آپ نے دیکھا, ہم بچپن میں موویز دیکھتے تھے ہٹلر کے بارے میں, خراب خراب, وہ ایسا امیج خراب کیا گیا کہ وہ ایک بدترین شخص تھا اور اس نے انسانوں کا قتل کیا, اور اسی بیسس پہ انہوں نے یہ ہولوکاسٹ کو بنا لیا. اور احمد نژاد اللہ ان کی حفاظت کرے اس وقت اس کے خلاف آواز اٹھائے. انہوں نے ہولوکاسٹ کا بہانہ کر کے لوگوں سے اپنے لیے محبت اور اپنے لیے عطوفت کھینچنا شروع کر دی, اور بالآخر ایک جیوش اسٹیٹ کا قیام 14 مئی 1948 میں عمل میں آیا. پاکستان 1947 میں آیا, وہ 14 مئی 1948 میں آیا, اور وہاں سے جتنے بھی مسلمان تھے ان سب کو دھکا دے کے باہر نکال دیا گیا اور یہ سارے پھیل گئے. اس کے فوراً بعد جمال عبد الناصر نے کوشش کی کہ کسی طرح سے یہ جگہ واپس مل جائے. 6 دن کی عرب اسرائیل وار ہوتی ہے, اور ایک خاص سازش کے تحت پہلے ہی دن یہاں سے عربوں کو تیار کیا جاتا ہے لڑنے کے لیے. یہاں سے اسرائیل ظاہری طور پر یہ ظاہر کرتا ہے کہ ہمارا لڑنے کا کوئی ارادہ نہیں ہے, ہمارے آفیسر چھٹی پہ گئے ہوئے ہیں, وی آر آن ہالیڈیز اینڈ لیو. اور پھر عربوں کو تیار کیا جاتا ہے کہ وہ اٹیک کریں اسرائیل پہ, اور جیسے ہی وہ اٹیک کرتے ہیں اسرائیل پہ ود ان 24 آورس مصر اور جارڈن اور لبنان, ظاہر سیریا کے بعد میں آیا, ان تینوں کی جتنے بھی ایئر کرافٹ کی وہ فیسلٹیز تھیں یا فائٹر جیٹس تھے جو تھے, یہ جہاں جہاں پر تھے سب کو اڑا دیا گیا. اب سوچیں کیسے یہ جنگ ہوئی, کیا سازش؟ ہم تو صرف ظاہر دیکھتے ہیں نا, ہمیں ہمارا ٹیلیویژن دکھاتا ہے کہ مثال کے طور پر فلاں جگہ ایک اسکوٹر والا گرا ہوا ہے زخمی ہے, مثال کے طور پر. وہ اسکوٹر والا گرا کیسے, یہ ہوا کیسے؟ یہ ہم مثلاً بعض مرتبہ ایک نیوز وہ آتی ہے ہمیشہ, ہٹ اینڈ رن وہیکل کلڈ اے پرسن. سوال یہ پیدا ہوتا ہے کہ ایوری پرسن بینگ کلڈ آن دا روڈ از بینگ کلڈ بائی ہٹ اینڈ رن پرسن, ہٹ اینڈ رن وہیکل؟ نہیں ہو سکتا, وہ پرسن غلط کراس کر رہا ہو. اگر آپ جو کرائم سین دیکھیں تو اس میں ہو سکتا ہے گاڑی والے کا کوئی قصور نہ ہو, ایسا بلائنڈ سینٹر آیا ہو کہ جہاں سے وہ آدمی نکل کے آیا, لڑکا نکل کے آیا, اس کو لگ گیا. نہیں, اخبار والے یہ دیں گے کہ یہ ہٹ اینڈ رن کا ہوا ہے. یہی چیز اسرائیل کے بارے میں کی گئی کہ ظاہر یہ بتایا گیا کہ مسلمانوں نے حملہ کیا, اسرائیل تو تیار بھی نہیں تھا, لیکن 6 دن کے اندر اسرائیل نے مسلمانوں کو تباہ کر دیا اور پیچھے بٹھا دیا, اور اس کے بعد آہستہ آہستہ مسلمانوں کی زمینوں پر قبضہ کرنا شروع کر دیا. اب بات آگے بڑھتی گئی اور پھر انہوں نے جو کیمپس تھے صبرا اور شتیلا کے, میں نے بہت سی چیزوں کو شارٹ کر دیا, صبرا اور شتیلا کے کیمپس تھے, اس میں جا کے قتل عام کیا, خواتین, بچے, بوڑھے, جو بھی. اور یونائٹڈ نیشنز میں ایک کے بعد ایک ریزولوشن پاس ہوتی رہی اسرائیل کے خلاف, لیکن کیونکہ امریکہ اور برٹن کو اسرائیل کو امریکہ اور برٹن کی حمایت حاصل تھی, اس وجہ سے